डॉक्टर साहब, इसकी वजह क्या है, किन सतहों पर ये जंग हो रही है?
देखिए, एक तो है ये कि जिन लोगों ने ये इदारे खल्क किए हैं, जो वर्ल्ड लेवल किए हैं, मेरा अपना नज़रिया ये है कि उसके पीछे भी बुनियादी फिक्र इंसानी फलाह नहीं थी।
बिल्कुल,
वो जो थिंक टैंक जिन्होंने ये बड़े इदारे बनाए, उन्होंने इंसानियत के लिए नहीं बनाए थे। ये एक उसके फरी या जुजी बाज दफ़ा कुछ फवायद बन जाते हैं, सामने आ जाते हैं, वरना उन्होंने इसलिए नहीं बनाया था। उन्होंने देखें, दुनिया पे गलबे की जो तहरीक है ना, ये हर दौर में रही है, और इस तरह के इंटेलेक्चुअल्स को और थिंक टैंक्स को ये ड्यूटीज दी जाती थी। अब इसको हम थोड़ा अगर सियासी वो बना देते हैं ना बाद मौजू को, तो वो ज़्यादा पेचीदा हो जाते हैं। मसलन ज़ायनिस्ट ने जो प्रोटोकॉल्स बनाए थे 1800 के, उसमें मसलन 200 उसमें पहले, उसके अंदर जो प्लान नज़र आते हैं उसमें ये सारी चीज़ें एक एक करके फिट नज़र आती हैं कि जो आलमी इदारे बने हैं, ये चीज़ें बनी हैं, और उसके अंदर उन्होंने सॉफ्टवेयर के ज़रिए से इन चीज़ों की, मसलन जैसे आपने अभी यूनिसेफ की मिसाल दी है, बच्चों के मसलन वो है, या दुनिया के एजुकेशन सिस्टम ये जो दुनिया के मुख्तलिफ ममालिक को दे रहे हैं, या हेल्थ के हत्ता उसके अंदर जो चीज़ें आ रही हैं, या मसलन इस मीडिया के अंदर ये जो आपने मीडिया को वर्ल्ड लेवल, या मसलन अभी जो समाजी सोशल नेटवर्क की आपने बात की है, इंटरनेट की बात की है, ये सब चीज़ें बुनियादी तौर पर उन्होंने अपने गलबे के लिए बनाई हैं। अब उससे बाद दफ़ा जो है वो मसलन अच्छा इस्तेफादा भी, यानी वो आपकी उस पर है कि अगर आप अच्छा इस्तेफादा करें तो कर भी सकते हैं, यानी गुंजाइश मौजूद है, और वो गुंजाइश भी इसलिए रखी गई थी कि ताकि एक हल्का से इसके अंदर जो है वो अट्रैक्शन ऐसी भी रहे कि आप जब उसको डिफाइन कर रहे हो तो आप कह सकेंगे भाई ये तो ये चीज़ है, ये तो कितनी मुस्बत चीज़ है, उसकी असल जो उसके पीछे छुपी हुई चीज़ें हैं ना, वो उसको बहरहाल ऐसे रखते हैं कि वो सामने नहीं होती हैं और उसी में वो सारा अपना काम कर रहे होते हैं। देखें, बुनियादी तौर पे जब भी आप कोई नई चीज़ इंट्रोड्यूस कराते हैं, जो समाजी माहरीन कहते हैं कि जब तक उसके लिए पहले वो इलाका, वो मुल्क, वो शहर उसके लिए कल्चरली आमादा ना हो, तो उसको अगर जब आप राइज करते हैं, उसका निफाज करते हैं, तो उसके फवायद नाफिज करने वाला तो ले सकता है, लेकिन जिन पे नाफिज हो रहा होता है वो उसे नहीं ले सकते। मसलन इसी सोशल नेटवर्क की अगर ज़हनी तौर पे, या जैसे कहते हैं कल्चरली, या उसको अगर पहले से अफराद को तैयार न किया जाए, मसलन अभी ये रिपोर्ट थी ना कार्टून्स के अंदर, मसलन इसके अंदर मसलन वालदैन, या मसलन सोशल नेटवर्क के अंदर इस वक्त कितने परसेंट वालदैन हैं कि जो जानते हैं कि इंटरनेट कैसे चलता है, सोशल नेटवर्क को कैसे फाल किया जाता है, किस साइट पे कैसे पहुंचा जाता है, यानी ये है कि पहली वाली नस्ल इससे आशना नहीं है, दूसरी नस्ल आशना हो गई है, अब वो जैसे चाहती है उससे इस्तेफादा कर रही है। मनफी चीज़ों की तरफ क्यों रुझान ज़्यादा हो गया कि उसके ऊपर कंट्रोल नहीं है, यानी वो कल्चर अभी आमादा नहीं हुआ था, यानी होना ये चाहिए था, अगर ये मुस्बत तरीके से वारद होता तो पहले पेरेंट्स को ये चीज़ें समझाई जाती कि ये सोशल नेटवर्क है, इसको ऐसे ऑपरेट किया जा सकता है, फलां जगह से ऐसे बचा जा सकता है, फलां से ऐसे। ये तो ऐसी मिसाल है ना कि जैसे एक आपने तेज धार आला एक बच्चे के हाथ में दे दिया, बगैर उसको ये बताए कि ये अगर जिस्म के करीब लेके आओगे तो ये तुम्हारे जिस्म को काट भी सकता है, तुम्हारे जिस्म को जख्मी भी कर सकता है। आपने एक तेज धार का आला दे दिया एक बच्चे के हाथ में, अब वो बच्चा उससे अपने आप को भी कत्ल कर सकता है, दूसरों को भी नुकसान पहुंचा सकता है। तो इस वक्त सूरत हाल ये बन रही है।
किन सतहों पर, मुख्तलिफ सतहों पर ये जंग लड़ी जा रही है, सॉफ्ट वॉर?
देखिए, एक तो जो हमने डेफिनेशन में कहा ना कि इसका बुनियादी टारगेट जो है वो चूंकि एक बड़ी सतह पे एक जंग होती है, और मुखालिफ चाहे वो मुल्क की सूरत में हो, चाहे आपके मुखालिफ लॉबी की सूरत में हो, जो भी आप इसका, या जो दुनिया के मुख्तलिफ मसलन किसी ज़माने में मसलन एक जो सर्द जंग का सिस्टम था, तो एक लेफ्ट और लेफ्ट और राइट की जंग थी, या अब मसलन अब अगर हम ले लें तो अब इस वक्त दुनिया की जो है वो मुकावमत की और अमेरिका की जंग है मसलन, या प्रो इसराइल और एंटी इसराइल, ये जो भी है जो सामने नज़र आते हैं। सतह चूँकि हमने कहा था कि ये इसका हदफ तरजीहात को तब्दील करना होता है, यानी ये जो मुखालिफ की तरजीहात आपने बदलनी है, तो जब हम मुल्क लेवल पे देखते हैं, मुल्की उनवान से, तो वो देखते हैं कि फोर एन, टेट्रा एन की एक इस्तलाह इस्तेमाल होती है इसके अंदर पॉलिटिकल साइंस के अंदर, के एक मुल्क या जो गलबा पाना चाह रहा है दूसरे पे, तो वो फोर एन पे जो है वो काम करता है। वो कहते हैं कि नेशनल इंटरेस्ट, नेशनल सिक्योरिटी, नेशनल पावर और नेशनल गोल्स, यानी ये चार बुनियादी तौर पर इसके आदाफ होते हैं, यानी उस मुल्क के कौमी मफादात کو حملہ کرنے، اس ملک کے قومی سیکیورٹی کو نقصان پہنچانے، اس ملک کی جو پاور ہے اصل اس کو نقصان پہنچانے، اور چوتھا جو ہے کہ اس ملک کے اندر جو جسے کہتے ہیں کہ اس ملک کی بیس جہاں پہ جس بنیاد پہ وہ مثلا اس نے اپنے آپ کو بنایا ہوا ہے، یا جو گولز ہیں یا جس کو وہ کہتے ہیں نا ویژن ہے، یعنی اس ویژن کو جو ہے اس کو جو ہے وہ ٹارگٹ کرنے. اب اس کی سطح جو ہے وہ ٹاپ کی لیڈرشپ سے شروع ہوتی ہے اور نیچے سے کامن مین سے شروع ہوتے ہیں، چونکہ انہوں نے جنگ تو لڑنی نہیں ہے نا، اس میں ذہن تبدیل کرنے ہیں. نیچے سے شروع کریں گے کہ نیچے عوام کو بھی چینج کریں، اور اوپر جو ہے وہ جو لیڈرشپ بیٹھی ہے اس کے بھی ویژن کو چینج کریں. تو یہ سطح آپ جو ہے نا، یہ ایسی جنگ نہیں ہے. مثلا ہارڈ وار میں کیا ہوتا ہے کہ آپ نے انفراسٹرکچر کو فرض کریں جو ہے وہ نقصان پہنچانا ہوتا ہے، یا آپ نے چھاونی کو نقصان پہنچانا ہے، یا آپ مثلا مخالف ملک کے اٹامک پلانٹ کو نقصان پہنچانا ہے. اس میں یہ ہے کہ آپ نے اس ملت کے ہر ذہن کو بدلنا ہے، ہر ذہن کی ترجیحات کو تبدیل کریں، تاکہ جب وہ اپنی مرضی کا پلان اعلان کیا جائے تو بڑی خوشی سے اور بڑی رغبت سے اس تسلط کو جو ہے وہ قبول کر دیں. تو یہ اس کی سطحوں کو اگر آپ دیکھیں تو اس طرح بنیں گے.
ڈاکٹر صاحب، ہمیشہ ایک دو میرے پہلو ہوتے ہیں جنگ کے، یعنی ایک حملہ آور ہوتا ہے اور دوسرا جو ہے دفاع کر رہا ہوتا ہے، یا پھر ایک مرحلے میں وہ حملہ کر رہا ہوتا ہے. تو ہم لوگ کہاں پہ ہیں اس جنگ کے مقابلے میں، اس جنگ میں؟
دیکھیں، ایک تو یہ ہے کہ تھوڑا سا ہمیں دیکھنا پڑے گا کہ اس وقت سافٹ وار کے کون سے اوزار ہیں، یعنی کن ذریعے سے جنگ ہو رہی ہے، اور ہم لوگ ہمارے پاس وہ ہیں یا نہیں ہیں. مثلا اس وقت بڑے جو نام دیے جاتے ہیں، کہتے ہیں کہ میڈیا ایک سافٹ وار کا ایک بہت بڑا ہتھیار ہے، یا مثلا کہتے ہیں کہ دنیا کا جو ایجوکیشن سسٹم ہے ایک بہت بڑا سافٹ وار کے ہاتھ میں، یعنی مخالف کے ہاتھ میں ایک وہ ہے ہتھیار ہے، یا ایک ایسا چیز ہے کہ سیاسی نظام پولیٹیکل سسٹم ایک بہت بڑا ہتھیار ہے کہ جو مخالف کے ہاتھ میں ہوتا ہے کہ وہ اس میں چینج کرے. اقتصادی نظام مثلا ایک بہت بڑا ہتھیار ہوتا ہے کہ جس کے ذریعے سے وہ. تو ہمیں اس میں آ کے جا کے دیکھنا ہوگا کہ ہم میڈیا میں کہاں پہ کھڑے ہیں، ہم پولیٹیکل سسٹم دنیا کے سامنے ایک مسلمان ہونے کے ناطے، اگر آپ بات کر رہے ہیں تو ایک مسلمان ہونے کے ناطے پہ ہم نے دنیا کے لیے کون سا سیاسی نظام دیا ہے، ہم نے ورلڈ کے لیے کون سا ایجوکیشن سسٹم دیا ہے، ہم نے ورلڈ کے لیے کون سا اقتصادی نظام دیا ہے. جب یہ ہم بات کریں گے، اس کا تشریح کریں گے، تو ہمیں پتہ چل جائے گا کہ ہم اس سافٹ وار میں کہاں کھڑے ہیں.
ڈاکٹر صاحب، ہر جنگ میں کچھ اصول ہوتے ہیں. عام طور پر ہمیں جو ہے وہ ہمارا مذہب جو ہے بہت چیزوں سے، بہت سارے بھیانک اقدامات سے جو جنگ میں ہوتے ہیں وہ روک دیتا ہے، لیکن ہدف تک پہنچنا ضرور ہے. وہ مذہبی اصول ہمیں اس بارے میں کیا سکھاتے ہیں؟
دیکھیں، بنیادی طور پہ جو ہمارے قرآنی احکامات ہیں یا اسلامی احکامات ہیں، اس میں تو مخالف کا تعین کرتے وقت پہلے تو یہ طے کیا گیا، کہا گیا ہے کہ آپ مخالفت کی بنیاد کو پہلے دیکھیں کہ آپ کیوں مخالف ہیں کسی کے. یعنی جب تک آپ پہ یہ واضح نہیں ہے کہ آپ کے آیا اگر ملک کے عنوان سے ہے تو آیا اس ملک کا جو سربراہ ہے اس کا کوئی شخصی ذاتی قسم کا کوئی انتقام ہے، اس کے ذاتی مفادات ہیں، فیملی مفادات ہیں، یا کوئی ایسی چیزیں ہیں کہ جس سے، یعنی اس ملک جس کی بنیاد پہ وہ ملک خلق ہوا ہے، بنیاد ہوا ہے، اس سے اس کی، یعنی اس کے ٹکراؤ ہے، تضاد ہے، عوام کے فائدے میں ہے، آئندہ آنے والی نسلوں کے فائدے میں. یہ ایک بہت بڑا، یعنی ہمارے یہاں تو دین کے اندر، دین اسلام کے اندر تو اس میں بہت زیادہ، یعنی جنگ سے ہمیشہ بچنے کی یعنی تلقین کی گئی ہے کہ جہاں تک ممکن ہو سکے آپ جنگ سے دور رہیں. اور یہ جنگ سے دور ہونا بھی ایک لحاظ سے سافٹ وار ہے. یعنی آپ بنیادی طور پہ جو اسلام کی بات کرتے ہیں، صاحب نظریہ شخص ہوتا ہے نا جو اسلام کا ہوتا ہے، وہ اپنے نظریے کی بات کرتا ہے، اور نظریہ بھی ہے جو کبھی بھی ہارڈ وار کے ذریعے سے شفٹ نہیں ہوتا. یعنی آپ کو جب اپنے آئیڈیالوجی یا نظریے کو کہیں پہ منتقل کرنا ہے تو وہ نہ شمشیر سے، نہ ایئرکرافٹ سے، نہ اٹامک بم سے ہوتا ہے. وہ آپ اپنے نظریے کو جب بیان کرتے ہیں، نظریے کے اندر جتنی پختگی ہے اور نظریے کو بیان کرنے والے کا خود کانسیپٹ کلیئر ہے اور خود اس کا انداز اتنا مؤثر ہے، تو وہ دوسروں کو جو ہے وہ مطمئن کرے گا. ورنہ آپ ہارڈ وار کے ذریعے سے نظریاتی تبدیلی نہیں لا سکتے. اس لیے کہتے ہیں کہ سافٹ وار کا جو بڑا نقصان ہے, یعنی اب دشمن کی نظر سے دیکھیں تو وہ مخالف کو مکمل طور پہ ختم کر دیتا ہے, یعنی اس کے اندر کوئی دوبارہ اٹھنے کی گنجائش ہی نہیں رہتی. ہارڈ وار میں یہ نہیں ہوتا, ہارڈ وار میں آپ حملہ کرتے ہیں, تباہ کر دیتے ہیں, اندر سے انتقام پیدا ہوتا ہے دوبارہ, وہ دوبارہ لوگ اٹھتے ہیں, دوبارہ اپنی چیزوں کو ٹھیک کرتے ہیں. لیکن جو سافٹ وار میں ایک دفعہ شکست کھا جاتا ہے تو اس نے نظریاتی طور پہ شکست کھائی ہے, اب وہ دوبارہ اس نظریے کے مقابلے میں نہیں آئے گا. تو اسلام نے بھی, چونکہ اسلام بنیادی طور پہ سلامتی کا دین ہے, آشتی کا دین ہے, صلح کا دین ہے, اور اسی چیز کو وہ پہنچاتا ہے, اور یہ جنگ سے ہو نہیں سکتی. یعنی جتنا ماحول اچھا ہوگا, جتنی عوام کے اندر, انسانوں کے اندر اچھا ماحول ہوگا, سکون, چین, آرام, اتنے اچھے انداز سے آپ اپنے پروگرام کو, اپنی آئیڈیالوجی کو آپ جو ہے وہ دوسروں تک منتقل کر سکتے ہیں. اسی لیے دشمن نے, یعنی اسلام کے جتنے دشمن ہیں, انہوں نے اس سافٹ وار کے ذریعے سے بھی اسلام کی اس آئیڈیالوجی کو نقصان پہنچانے کی کوشش. مثلا رہبر معظم نے, میں یہاں پہ ایک بات کرتا چلوں, آپ کی وہ پہلے والی جو بات ہے شاید اس کے ساتھ یہ ملے, کہ ہمارے ہاں تو دین اسلام میں ہماری بدقسمتی ہے کہ ہمیں جو ہماری لیڈرشپ کی جو ویژن ہے نا, وہ یعنی میں اسلامی ممالک کے جو سربراہ ہیں, میں ان کی بات کر رہا ہوں کہ
ڈاکٹر صاحب ایک منٹ کو لمبے کے پاس,
تو اس چونکہ ویژن نہیں ہے نا ان کا, تو وہ اس چیز اس طرف متوجہ نہیں ہوئے. یہ رہبر معظم نے پہلی دفعہ سافٹ وار کو اپنی اس میں تقاریر میں لے کے آئے ہیں, یہ ثقافتی یلغار کو رہبر معظم اپنی طرف یعنی پہلی دفعہ لے کے آئے ہیں, ثقافتی ناٹو کا جو ایک اصطلاح ہے, یہ تینوں اصطلاح میں نے پچھلے پروگرام میں شاید ذکر کیا ہو کہ یہ پہلی دفعہ رہبر معظم نے مختلف پچھلے 10-12 سالوں میں, یعنی یہ شعوری طور پہ مسلم یعنی جسے کہتے ہیں نا امہ کو یہ پیغام دیا ہے کہ اسلام سافٹ وار کے ذریعے سے ہی غالب آ سکتا ہے, اور اس سافٹ وار کے مقابلے میں دشمن نے کیا پلاننگ کی ہوئی ہے اس طرف.